السلام علیکم، وائس آف امریکہ واشنگٹن سے پروگرام خطاب کے اور مدثرہ منظر آپ کی خدمت میں حاضر ہیں، پروڈیوسر ہیں گل رخ، کہیے کیسے ہیں آپ سب، خیریت سے ہیں؟ امریکہ میں صدارتی انتخاب میں صرف دو دن باقی ہیں، منگل کے روز ووٹنگ ہوگی، مگر چونکہ امریکہ میں وقت سے پہلے ووٹ دینے کی اجازت ہے اس لیے امریکہ بھر میں ملینز کے حساب سے ووٹ ڈالے جا چکے ہیں۔ امریکہ ایک ایسا ملک ہے جہاں دنیا بھر سے لوگ ترک وطن کر کے آ کر آباد ہوئے، شہریت حاصل کی اور ووٹ کا حق حاصل کیا، انہیں میں مسلمان بھی شامل ہیں۔ سن 2015 میں پیو ریسرچ سینٹر کے ایک اندازے کے مطابق امریکہ میں مسلمانوں کی تعداد 3.3 ملین یعنی 33 لاکھ تھی، گویا امریکہ کی آبادی کے تقریباً 32 کروڑ سے کچھ زیادہ آبادی ہے، اس کا 1% مسلمان ہیں، اور اندازہ ہے کہ سن 2050 تک یہ تعداد دگنی ہو جائے گی۔ تو مسلمان یہاں 17ویں صدی میں آئے اور اب امریکہ میں زندگی کے ہر شعبے میں ان کی شرکت موجود ہے، اور اسی طرح امریکی صدر کے انتخاب میں بھی ان کے ووٹ کی اہمیت ہے۔ آج یہی ہمارا موضوع ہے، اور اس بارے میں بات کرنے کے لیے ہمارے ماہرین ہیں ڈاکٹر زاہد بخاری جو واشنگٹن میں سینٹر فار اسلام اینڈ پبلک پالیسی کے ڈائریکٹر ہیں، اور فیضان حق جو بفلو یونیورسٹی میں اسلامک کلچرل ہسٹری یو ایس اینڈ مسلم ورلڈ کے پروفیسر ہیں، اور اپنے مہمانوں کو ہم خوش آمدید کہتے ہیں۔ ڈاکٹر صاحب آپ کو بھی اور پروفیسر صاحب آپ کو بھی خوش آمدید اور السلام علیکم۔ ہمارے سننے والوں نے پچھلے پروگرام میں ہم نے انہیں بتایا تھا کہ امریکہ میں انتخابات ہوتے کیسے ہیں، تو کافی اس میں دلچسپی ظاہر کی تھی، اور اب انہیں یہ معلوم نہیں ہے کہ یہاں رہنے والے مسلمان اس پورے عمل میں کس طرح حصہ لیتے ہیں، تو ہم آج انہیں یہی بتانے کی کوشش کریں گے۔ کچھ ان کے سوالات ہیں جو انہوں نے فیس بک پر پوسٹ کیے، وہ بھی ہم آپ سے پوچھیں گے۔ تو گفتگو کا آغاز کرتے ہیں ڈاکٹر زاہد بخاری، ایک عرصے سے آپ امریکہ میں مسلمانوں کی زندگی اور مصروفیات کا مشاہدہ کر رہے ہیں، پروفیسر فیضان بھی، آپ جانتے ہیں ہر 4 سال بعد امریکہ میں صدارتی انتخابات ہوتے ہیں تو مسلمانوں کی ان میں بھرپور شرکت ہوتی ہے۔ اس مرتبہ جو کیمپین چلی ہے پوری دنیا نے اسے دیکھا ہے کہ اتنی گہما گہمی کہیں گے، اور کوئی لفظ شاید مناسب نہیں ہوگا، نہیں نظر آئی اس سے پہلے، تو آپ کچھ بتائیے کہ اس مرتبہ مسلمانوں کا جو رول ہے اسے آپ کیسے دیکھ رہے ہیں؟
جی جی، بہت شکریہ۔ پہلی بات تو یہ ہے کہ جیسے آپ نے کہا کہ پیو والوں کی یہ سٹڈی ہے، جس سے اگرچہ مسلمان جو ماہرین بھی ہیں اور لیڈرز بھی ہیں انہیں بڑا شدید اختلاف ہے اس سٹڈی سے، لیکن اینی ہو ہم اس کو مانتے ہیں کہ وہ 1 ملین ہیں اس وقت، شاید مسلمانوں کو زیادہ خیال ہے کہ نہیں، ہم 2 ملین سے زیادہ ہیں، لیکن چونکہ یہاں مذہب کی بنیاد پہ مردم شماری میں سوال نہیں پوچھا جا سکتا، اس لیے سارے ہی جو ہے وہ گیسٹیمیٹ ہوتے ہیں، کچھ ایسٹیمیٹ ہوتے ہیں، کچھ گیس ہوتا ہے، لیکن بہرحال اس وقت یہ پیو کا کیونکہ بہت ہی مستند نام ہے تو اس وجہ سے لوگ اسی کو بار بار ریفر کرتے ہیں۔ یہ تو ایک صرف جملہ محترزہ تھا، باقی جو میرا خیال ہو میں مختصر طور پہ یہ کہوں گا کہ مسلمانوں نے ایک لمبا سفر طے یوں کیا ہے کہ سپٹمبر 11 سے پہلے اور کچھ بعد میں بھی ایک بہت بڑی ڈبیٹ چلا کرتی تھی مسلمانوں کے اندر کے یہاں امریکہ کے سیاسی نظام میں حصہ لینا حلال بھی ہے یا نہیں ہے، یہ جائز بھی ہے یا نہیں ہے، تو ان ڈبیٹ سے کو بہت پیچھے چھوڑتے ہوئے میرا خیال ہے اب جو یہ جو الیکشن سیزن ہوا ہے یا الیکشن سائیکل، اس میں مسلمانوں کے بارے میں چونکہ یہاں ان کے خلاف بہت باتیں کی گئی ہیں تو مسلمان کمیونٹی میں یہ زیادہ شدت سے احساس ہوا کہ ہمیں بہت ہی زیادہ سرگرم ہونا چاہیے، اور سرگرم ہونے کا مطلب یہ ہے کہ خود بھی آرگنائز ہوں لوکل لیول پہ اور دوسری کمیونٹیز کے ساتھ مل کے بھی کام کریں اور ان سے سیکھیں بھی۔ تو اس لحاظ سے میں کہوں گا کہ اب تک جو بھی ہم نے آبزرو کیا ہے، اور جو میں بھی ہاں 83 سے ہوں، تو یہ ایک طرح کا بہت بڑی تعداد میں ہر پچھلے سارے ریکارڈ کو توڑتے ہوئے مسلمان یہاں ہر لحاظ سے انوالو ہوئے ہیں، انٹر فیتھ پروگرام کرنے میں، رمضان کے زمانے میں، ووٹنگ کے رجسٹریشن میں، گیٹ آؤٹ دا ووٹ کیمپین میں، ایون ارلی ووٹنگ میں، یہ پولیٹیکل پروسیس میں حصہ لینے میں، یعنی ابھی گنجائش اور بھی ہے، لیکن یہ میں پچھلے سارے الیکشن سے کہوں گا کہ اس وقت اور اس کے لیے میرا زیادہ زیادہ ایکٹیو ہوئے ہیں, اور میرا خیال ہے مسلمانوں کو خاص طور پہ ریپبلکن پارٹی اور ڈونلڈ ٹرمپ کا شکریہ بھی ادا کرنا چاہیے کہ ان کے اس طرح کے جو خلاف اسلام اور مسلمانوں کے بیانات نے مسلمانوں کو زیادہ انرجائز کیا ہے.
یہ بات تو ہے, کوئی نہ کوئی وجہ تو ہوتی ہے کہ لوگوں کی توجہ اس جانب ہو جائے کہ جو وہ فار گرانٹیڈ لے رہے ہوتے ہیں اس عمل میں وہ زیادہ فعال نظر آنے لگتے ہیں. اور پروفیسر فیضان, آپ کے خیال میں یہی حقیقت ہے؟
جی, سب سے پہلے سننے والوں کو بہت سلام دو اور پیار, اللہ تعالیٰ ان کو اپنی ایمان میں رکھے.
آمین.
جی, مجھے ڈاکٹر صاحب سے پورا اتفاق ہے, ڈاکٹر بخاری سے, کہ مسلمان جو ہے وہ ویسے بھی وہ مجھے اس سلسلے میں وہ کیپٹن زبیر جعفری جو ہیں ان کی انہوں نے ایک لکھی ہے اپنی نظم, اس کا نام ہے پرانی موٹر کار. تو اس میں وہ موٹر کے بارے میں بتاتے ہیں کہ انداز دل برانا جھانک کر روپوش ہو جانا, مسلمانوں کی صورت دفتن پرجوش ہو جانا. تو وہ جو دفتن پرجوش ہو جانا جو ہے
جی جی
وہ وہ مسلمانوں میں بہرحال پایا جاتا ہے. جب وہ جوش میں آتے ہیں تو نیا ملک بھی بنا لیتے ہیں اور جنگیں بھی جیت جاتے ہیں اور پھر جنگیں ہار بھی جاتے ہیں. تو لیکن مجھے سلوٹ کرنا پڑے گا امریکن مسلم اور امریکن مسلم آرگنائزیشنز کو کہ انہوں نے امریکی ہونے کا ثبوت دے دیا ہے, اس لحاظ سے کہ انہوں نے انتہائی منجھے ہوئے طریقے سے اپنے آپ کو آرگنائز کرنا شروع کر دیا ہے. پوری طرح منظم نہیں ہے ابھی بھی, لیکن آرگنائز کرنا شروع کر دیا ہے. ایک نئی ویو ہے جنریشن لیڈرز کی جو ابھری ہے, جو کہ یہاں پیدا ہوئی ہے, یہاں پلی بڑی ہے, اور وہ یہاں کے نظام کو نہ صرف امبریس کرتے ہیں بلکہ ان میں وہ خود اعتمادی موجود ہے کہ ہم امریکی ہیں, ہم اتنے ہی امریکی ہیں جیسے کوئی اور ہے, اگر کوئی ہمارے بارے میں بات ایسے کرتا ہے تو کیوں کرتا ہے. اور انہوں نے سائز لی ہیں, اور ایڈیٹر اس میں انہوں نے سائز جو لی ہیں اس میں زیادہ تر سائز جو ہیں انہوں نے ڈیموکریٹس کی لی ہیں. اور انٹرسٹنگ بات یہ ہے, جیسے آپ کو بھی معلوم ہے اور بخاری صاحب کو بھی معلوم ہے, کہ ہمارے کچھ مسلمان بھائی جو ہیں وہ ڈونلڈ ٹرمپ کے ساتھ بھی کام کر رہے ہیں اور بڑی شد و مت سے کام کر رہے ہیں, اور وہ یہ چاہ رہے ہیں کہ اگر ڈونلڈ ٹرمپ کامیاب ہو جاتا ہے تو ان کی وہاں پر بھی سنوائی ہوگی. اور وہ اختلاف کرتے ہیں ہلری کلنٹن سے, ہلری کلنٹن کے سپورٹر سے, اور ایک ایسی جمہوریت جو کہ بہت زیادہ ڈائنامک ہو, جس کے کئی پہلو ہوں, تو اس میں ایسا ہی ہوتا ہے. لیکن جو خطرے کی بات اگر آپ اس کو کہنا چاہیں یا کوئی غلط ٹرینڈ اگر ہم کہنا چاہیں تو یہ ہے کہ ڈونلڈ ٹرمپ نے بڑا ٹپیکل حربہ استعمال کیا ہے کہ مینورٹیز کو بلیم کر کے میجورٹیز کے ووٹ کو جیتنے کی کوشش کرنا.
صحیح.
اور وہ وقتی طور پہ تو کامیاب ہو جاتا ہے, لیکن اس کا نقصان یہ ہوتا ہے کہ اس سے جو فیڈریشن ہے, یہ جو ریپبلک ہے, اس کو نقصان پہنچنے کا خطرہ ہوتا ہے. اور میرے خیال میں ڈونلڈ ٹرمپ جو ہیں انہوں نے بہت بڑا گیمبل کھیلا ہے, اور وہ اس گیمبل میں وہ جیت بھی سکتے ہیں اور وہ بری طرح ہار بھی سکتے ہیں.
صحیح, یہ بات ہے, کیونکہ نگیٹیوٹی زیادہ عرصہ چلتی نہیں ہے کسی بھی چیز میں, آپ لے آئیے. اور ان دونوں کیمپینز میں جو ڈیموکریٹس نے چلائی, جو ڈونلڈ ٹرمپ نے ریپبلکنز نے چلائی ہے, اس میں نگیٹیوٹی اس دفعہ اتنی زیادہ ہے کہ لوگ واقعی سوچنے پر مجبور ہو گئے ہیں کہ آیا وہ صحیح فیصلہ کر بھی رہے ہیں یا نہیں. اب ہم چونکہ اپنے سننے والوں کو یہ بتانے کی کوشش کر رہے ہیں کہ امریکی مسلمان اتنے بڑے الیکشن میں, جس پر پوری دنیا کی نظریں لگی ہوئی ہیں, کس طرح سے حصہ لیتے ہیں اور ان کی کیا اہمیت ہے, تو ہم اپنے سننے والوں کو یہ بھی بتا دیں کہ ہم نے فیس بک پر لائیو پروگرام کا لنک اس وقت پوسٹ کیا ہے, اور فیس بک پر وہ لسنرز لیٹرز کے پیج پر جا کر اس لنک کو اگر کلک کریں تو یہ ہمارا پروگرام وہ لائیو سن سکتے ہیں. اور پروفیسر صاحب, بھی ہمیں ایک فیس بک پر ہی میسج ملا, ایک سوال ملا, رشید ناز ہیں, انہوں نے پوچھا ہے کہ کیا امریکہ میں مسلمانوں کے ووٹ کی بھی اتنی قدر ہے جتنی کہ ایک امریکی کی, اور کیا وہ اپنا حق استعمال کر سکتے ہیں؟ اب دیکھیے, شک یہ ہوتا ہے نا کہ کسی, اگر آپ اتنے بڑے ملک میں آپ ایک اقلیت ہیں, بہت چھوٹی سی تعداد ہے آپ کی, تو کیا ہوتا ہوگا؟
جی بالکل, ان کو اتنا ہی حق ہے جیسے کسی اور امریکی شہری کو, اور وہ پوری طرح مکمل طور پر اس بات پر ان کا اعتماد ہے اپنے آپ پر. اور میں یہ سمجھتا ہوں جب آپ ایک اور ملک میں بیٹھے ہوتے ہیں تو اس ملک کی پرسیپشن کے بارے میں مشکل ہوتی ہے. مجھے یاد ہے کہ پرانا واقعہ ہے کہ 1992 میں جب LA رائٹس ہو رہے تھے اور میں بفلو نیو یارک میں رہتا ہوں, تو مجھے پاکستان سے میرے سسر کا فون آیا کہ آپ خیریت سے ہیں, کیونکہ لگتا ہے کہ پورے امریکہ میں وہی کام ہو رہا ہے جو ایک کونے میں ہو رہا ہے. تو جس طرح پاکستان ایک بہت بڑا ملک ہے, اس طرح امریکہ اس سے بھی زیادہ بڑا ملک ہے. اور یہاں پہ جو شہری ہیں وہ شہریت کی قدر کرتے ہیں اور اس کو عزت کی نگاہ سے دیکھتے ہیں, اور اس کو ہم اور قانون جو ہے اس کا عمل جو ہے وہ خاصا بھاری ہے. یہاں تک کہ ہم نے یہ بھی دیکھا کہ اسی حکومت, ڈیموکریٹس کی حکومت میں جو ایف بی آئی کے ہیڈ ہیں, انہوں نے ڈیموکریٹک پریزیڈنشل کینڈیڈیٹ کے بارے میں انویسٹیگیشنز کھول دی ہیں, کیونکہ ان کو بھی اعتماد ہے کہ وہ کیا ہیں اور کس چیز کو ریپرزینٹ کرتے ہیں. غلط ہے یا صحیح ہے یہ ایک اور بحث ہے, لیکن یہ ایک جو خود اعتمادی ہے یا یہاں کے شہریوں میں موجود ہے اور وہ اپنے خود ارادیت ہے اس کو پوری طرح استعمال کرتے ہیں, اور اس سلسلے میں کوئی شک کی گنجائش نہیں ہے. البتہ جب ہم میڈیا میں یہ گفتگو سنتے ہیں کہ جب یہ گفتگو ہوتی ہے کہ جو مینورٹیز ہیں ان کے ووٹ جو ہیں ان کو بڑھنے نہیں دیا جا رہا یا ایسی بات ہے, تو وہ اصل میں وہ ایک لا ہے جس میں یہ کہ آپ کو اپنی آئیڈینٹیٹی دکھانی ہے, آپ کو لائن میں کھڑے ہونا ہے. تو اس طرح جو پولیٹیکل پارٹیز ہیں وہ اپنی طور پہ سیاسی حربے استعمال کرتی ہیں کہ ہمارے ووٹرز جو ہیں ان کو پریفرنس مل جائے دوسرے ووٹر سے. تو یہ سلسلہ چلتا رہتا ہے, کیونکہ اسٹیٹ کی سطح پر یہ بھی ہوتا ہے کہ ڈسٹرکٹس کو لیے ری الائن کر دیا جاتا ہے جب کسی کی حکومت آتی ہے کہ ہمارے کینڈیڈیٹ زیادہ جیت جائیں. تو یہ جو سیاسی حربے ہیں جس طرح اور ملکوں میں ہوتا ہے وہ یہاں پر بھی ہوتا ہے, لیکن بہرحال ایک قانون اور ایک جو سول سوسائٹی ہے اس کا بہت ہولڈ ہے اور اس کی بہت پکڑ ہے, جس کی وجہ سے ہم امریکہ میں یہ نہیں دیکھتے کہ ایک چیز ایک طرف جاتی ہے اور پھر ڈیکنسٹرکٹ ہو کے ختم کر کے دوسری طرف موڑ دی جاتی ہے. وہ ایک دھارے میں رہتی ہے اور اس دھارے میں بہت کچھ ہوتا ہے.
بالکل, اور یہ اتنا مضبوط ہے یہ نظام کہ اس میں سب کو اپنی بات کہنے کی آزادی بھی ہے اور اس آزادی پر پابندی بھی ہے. تو ابھی بات آگے بڑھاتے ہیں. ایمن سردار نے ہمیں ایپٹ آباد سے کال کیا ہے, ان سے بات کر لیتے ہیں.
ہیلو, السلام علیکم.
وعلیکم السلام. جی ایمن,
ہیری کلنٹن صاحبہ جو امریکہ کی صدارتی امیدوار ہیں, دنیا کے تمام ممالک میں اندرونی اور بیرونی خطرات جو لاحق ہیں ان سے ہیری کلنٹن صاحبہ بخوبی واقف ہیں. دنیا کی عوام اور امریکی عوام کے لیے ان کا صدارتی عہدے پر فائز ہونا خوش آئند ثابت ہوگا. میں ان کے لیے 2 دن متواتر 500 بچے اور بچیوں سے دعا کرواؤں گی کہ اللہ تعالیٰ انہیں بطور صدارتی امیدوار کامیابی عطا فرمائے. آمین. ہیری کلنٹن صاحبہ کو چاہیے کہ جب وہ صدارتی عہدے پر فائز ہوں تو دنیا کے 8 ممالک سے اپنے دورے کی شروعات کریں. سعودی عرب, چین, فرانس, پاکستان, برطانیہ, ترکی, جرمنی اور افریقہ. ہیری کلنٹن صاحبہ کامیابی کے بعد اللہ تعالیٰ کا شکریہ ادا کریں اور انشاءاللہ اللہ تعالیٰ انہیں ضرور کامیابی عطا فرمائیں.
چلیے, اچھا, بہت اچھا ہے ایمن, آپ کی اسٹڈی بھی ہے لگتا ہے, اور اچھا آپ نے اچھا کہا اور اچھا کنٹریبیوشن. ٹھیک ہے, آپ کی رائے ہے. ہلری کلنٹن کے بارے میں آپ نے کہا, کچھ لوگ ڈونلڈ ٹرمپ کو بھی سپورٹ کرتے ہیں. ابھی اسی پہ بات کریں گے ڈاکٹر زاہد بخاری سے اور معلوم کرتے ہیں. عبد المالک نے ہمیں کال کیا, ان سے بات کر لیتے ہیں. جی السلام علیکم.
وعلیکم السلام, کیا حال ہے؟
جی بالکل ٹھیک. آپ کہاں سے بات کر رہے ہیں؟ جی
میں خوشاب سے بات کر رہا ہوں. جو صدر نئے بنیں گے امریکہ کے,
جی
وہ کب حلف اٹھائیں گے؟
اچھا ٹھیک ہے, جنوری میں. تو جی ڈاکٹر صاحب, ڈاکٹر زاہد بخاری آپ ہی سے پوچھ لیتے ہیں. ایک تو یہ کہ مسلمانوں کے ذہن میں یہ بھی سوال رہتا ہے کہ یہاں اتنی بڑی اگر آبادی ہے مسلمانوں کی تو وہ کس طرح سے, ان کو یہ تصور ان کے لیے مشکل ہے کہ آیا وہ متحد ہو کے ووٹ دے رہے ہیں یا کہ بٹے ہوئے ہیں, اور یہاں دو بڑی پارٹیاں ظاہر ہے کہ ڈیموکریٹک اور ریپبلکن پارٹی, تو ان کی جانب ان کا جھکاؤ ہوتا ہے, یہ ہوتا ہے. اس کی تھوڑی سی تفصیل ہمیں بتائیے گا, کیونکہ حیدرآباد سے دامن علی ہیں, انہوں نے یہ سوال کیا.
جی ضرور, پہلے تو میں یہ بات کہہ دوں ایجوکیشن کے لیے, انفارمیشن کے لیے, کہ الیکشن جو ہے نا یہ بالکل طے ہے امریکہ میں, وہ نومبر کے پہلے منگل کو, اگر یکم کو منگل نہ ہو تو, اگر یکم کو ہو تو پھر دوسرے منگل کو الیکشن ہوتا ہے نومبر کے پہلے منگل کے سمپل اصول کے طور پہ, اور پھر جنوری کی شاید 20 تاریخ کو حلف ہوتا ہے. اور یہ جو درمیان کا جو عرصہ ہوتا ہے نومبر دسمبر اور جنوری کا, تو اس میں ٹرانزیشن جو ہونی ہوتی ہے پچھلے صدر سے نئے صدر تک, اور اگر ایک ہی صدر دوبارہ منتخب ہو رہا ہو جو صرف 2 ٹرم ہو سکتا ہے, تو اس میں تیاری ہوتی ہے اس ٹرانزیشن کی. اور سارے جو ہے نا اختیارات کو اور ٹیم کو بنانے میں یہ سارا وقت صرف ہوتا ہے. اچھا جہاں تک مسلمانوں کا ہے تو میرا خیال دلچسپ ہے تھوڑا سا سوچنا. مثلا یہ کہ عام طور پہ آج سے سمجھیں 20 سال پہلے 25 سال پہلے ریگن کے زمانے میں خاص طور پہ مسلمانوں سے زیادہ پاکستانی مسلمانوں پاکستانیوں کے بارے میں یہ خیال کیا جاتا تھا اور گمان بھی یہ تھا, زیادہ ایسے واقعات بھی ہیں کہ وہ ریپبلکن پارٹی کو اور ریپبلکن پارٹی کے کینڈیڈیٹ کو زیادہ پسند کرتے ہیں. اچھا اس کی وجہ ایک تو پاکستان کے لیے خاص طور پہ نکسن کے زمانے سے اور پہلے بھی یہ ہوا کہ ڈیموکریٹس ہیں وہ انڈیا کے زیادہ حق میں ہیں اور ریپبلکن پاکستان کے حق میں ہے, تو اس پرسپشن کی وجہ سے پاکستانیوں میں عموماً ریپبلکن پارٹی کی زیادہ حمایت ہوتی تھی. پھر یہ کہ خود مسلمانوں میں اوور آل جو ہم نے سروے کی اس زمانے میں جو بھی ہے کہ جو اخلاق کا معاملہ ہے, شادیوں کا معاملہ ہے, ویلیوز کا معاملہ ہے, اقدار کا معاملہ ہے, تو اس میں مسلمان اپنے آپ کو زیادہ ریپبلکن پارٹی کے ساتھ الائن سمجھتے تھے. اور پھر 2000 میں جب جارج بش اور ال گور کا بالکل نیک ٹو نیک بہت ہی کانٹے دار مقابلہ تھا جیسا کہ اس دفعہ ہو رہا ہے, تو اس معنی میں ایک ایشو سیکرٹ ایویڈنس کا بہت زیادہ نمایاں تھا اور دوسری ڈیبیٹ میں جارج بش نے سیکرٹ ایویڈنس کی مذمت کی اور کم از کم امیگرینٹس مسلمانوں نے جو عرب ہیں, پاکستانی ہیں, دوسرے جو باہر سے آئے ہوئے, انہوں نے ریپبلکن پارٹی کی حمایت کا باقاعدہ اعلان کر دیا. الگور جو ہے ان کی کمپین اس سے زیادہ مسلمانوں سے ملنے کو تیار نہیں تھی, اگرچہ جو انڈیجنس مسلمان ہیں افرو امریکن وہ ہمیشہ سے جیسے کہ سارے افرو امریکن زیادہ تر وہ ڈیموکریٹ پارٹی کے کینڈیڈیٹ کے ساتھ تھے, تو جو ہمارے انڈیجنس مسلمان تھے افرو امریکن انہوں نے ایز یوزل حسب معمول ڈیموکریٹ پارٹی کو سپورٹ کیا. لیکن سپٹمبر 11 کے بعد سے سچویشن چینج ہونی شروع ہو گئی. جب سپٹمبر 11 کے بعد امریکہ نے افغانستان پہ, پھر عراق پہ, پھر یہ جو سارا مسلمان جو عرب بہار کے بعد لیبیا اور سیریا اور یمن اور سارا کچھ جو ہنگامہ شروع ہوا, تو اس میں یہاں مسلمانوں میں, اور یہ ریپبلکن پارٹی کے زمانے میں ہوا, جارج بش کے دونوں ادوار میں ہوا, اور دلچسپ بات یہ بھی ہے کہ سپٹمبر 11 کا جو واقعہ ہوا اس روز چونکہ مسلمان لیڈروں نے جارج بش کو سپورٹ کیا تھا اور خاص طور پہ فلوریڈا میں بھی جہاں کے آخری انتخاب کا اعلان ہوا تھا وہاں پہ بھی مسلمانوں کی سپورٹ بڑی کروشل تھی, تو سپٹمبر 11 والے دن تقریباً 9-10 بجے مسلمان لیڈرشپ کے ساتھ پریزیڈنٹ جارج بش کی میٹنگ طے تھی اور مسلمان لیڈرشپ امریکہ کے مختلف شہروں سے واشنگٹن میں آئے ہوئے تھے. وہ تو جب یہ واقعہ ہوا 8-8:30 بجے سپٹمبر 11 کا وہ میٹنگ بھی پوسٹ پون ہو گئی, پھر بہت بعد میں جا کے ہوئی, تو پھر حالات بدلنے شروع ہوئے. اور اب جو لیٹسٹ ڈیٹا ہے مسلمانوں کے ہاں ریپبلکن کی جو سپورٹ ہے وہ 10-15% کے درمیان رہ گئی ہے اور بہت بڑی میجورٹی یا ڈیموکریٹ کو یا انڈیپینڈنٹ اپنا اسٹینڈ لیتی ہے امریکہ کے سیاسی سسٹم میں. تو یہ اس وقت جو صورتحال ہے کہ اور اب جو موجودہ الیکشن ہوا چونکہ اس اوباما کو بھی پورا مسلمانوں نے سپورٹ کیا اور پھر یہ جو اسلامو فوبیا کی کیفیت ہوئی ہے اسلام کے خلاف, مسلمانوں کے خلاف, یہاں واقعات مساجد کے بارے میں, ٹیررزم کی جو پوری امریکہ کی کمپین ہے وہ ڈومیسٹک, پہلے انٹرنیشنل تھی اب ڈومیسٹک پریشر, ایف بی آئی کا پریشر, ایجنسیز کا پریشر, گرفتاریاں اور جھوٹے الزامات, سچے الزامات, یہ جو سارا سلسلہ ہوا اور پھر ریپبلکن پارٹی اور ڈونلڈ ٹرمپ کا جو بیہیویئر تھا خاص طور پہ اس دفعہ, اس نے پھر مسلمانوں کو میرا خیال مجبور کیا کہ نہ صرف وہ ایکٹیو ہوں, بہت زیادہ ایکٹیو ہوں, یونائٹ بھی ہوں اور اپنی پوری ایفرٹ جو ہے وہ کم از کم ڈونلڈ ٹرمپ کے خلاف لگا دے. اب اس میں ظاہر ہے سارے کے سارے مسلمان ڈیموکریٹ پارٹی کے حق میں نہیں ہیں, بلکہ جو یوتھ ہیں وہ برنی سینڈرز کے زیادہ حق میں تھے اور ابھی بھی وہ مخمصے میں ہیں کہ وہ ہیلری کلنٹن کو سپورٹ نہیں کرنا چاہتے, لیکن شاید ڈونلڈ ٹرمپ کی مخالفت کی وجہ سے, ڈونلڈ ٹرمپ کے سٹینڈ کی وجہ سے وہ اب زیادہ ادھر سپورٹ بھی کرنا شروع ہو رہے ہیں. تو اس وقت مسلمانوں کا کم از کم اوور آل, ایک تو یہ جیسے پروفیسر فیضان صاحب نے کہا کہ لوکل نئی آرگنائزیشن یوتھ جو ہیں ہر تقریباً اسٹیٹ میں بڑے بڑے شہروں میں وہ کام کر رہے ہیں, مساجد بے پناہ ایکٹیو ہوئی ہیں ووٹر رجسٹریشن میں, انٹرفیس پروگراموں میں, پبلک آفیشل کو بلانے میں, نیشنلی بھی جو نیشنل آرگنائزیشن ہے انہوں نے فورم بنایا ہے, یو ایس کونسل آف مسلم آرگنائزیشن उन्होंने टारगेट दिया था 1 मिलियन वोटर रजिस्ट्रेशन ड्राइव का, और अभी हाल ही में 2-3 दिन पहले उन्होंने कॉन्फ्रेंस की कि हमने वो टारगेट अचीव कर लिया है। तो उस लिहाज से अब मुसलमानों में एक्टिविज्म जो है वो बढ़ना शुरू हुआ है, और उन्हें ये एहसास हुआ कि उन्हें खुल के सपोर्ट करनी चाहिए, सिर्फ नेशनली नहीं बल्कि लोकल भी इलेक्शन में। तो ये है सूरत हाल जो थोड़ी
सी। हाँ, क्योंकि बिल्कुल काफी कांग्रेस के अरकान के लिए भी वोटिंग है और सेनेटर्स के लिए भी, तो उस जानिब भी लोगों की तवज्जो है। प्रोफेसर हक और डॉक्टर साहब, आप दोनों से मैंने जिक्र किया था कि फेसबुक पर हमें बहुत से सवाल मिले, मैं अपने सुनने वालों का जिक्र ज़रूर कर दूं ताकि उन्हें ये एहसास हो सके कि उनका सवाल शामिल है। शाकिरुल्ला जान ने हरनाई से पूछा था कि अगर डोनाल्ड ट्रंप कामयाब हो गए तो मिडिल ईस्ट में इनकी पॉलिसी क्या होगी मुसलमानों के लिए, ठीक। और इसी तरह हिलरी क्लिंटन के बारे में सवाल था कि अगर वो कामयाब होती हैं तो इमिग्रेशन के बारे में उनकी पॉलिसी क्या होगी। और शफीक फारूकी ने गिलगित बल्तिस्तान से पूछा कि मुसलमानों को इसका क्या फ़ायदा होगा। और ये भी पूछा मिटियारी सिंह से मोहम्मद इब्राहिम, गुलाम मुस्तफ़ा और गुलाम मुर्तज़ा सोमरू ने कि डोनाल्ड ट्रंप के मुतनाज़ा बयानात के बावजूद भी क्या मुसलमान उनको वोट देंगे। अब जैसा आप डॉक्टर बुखारी आप बात कर रहे थे कि इस तरह के लोग भी मौजूद हैं, मुसलमान ऐसे भी हैं, मुस्लिम्स फॉर ट्रंप उन्होंने अपनी एक तंजीम बना रखी है। और तो प्रोफेसर साहब आपसे मालूम कर लेते हैं, पहले तो चूंकि बात हो रही है कि दुनिया में मुसलमानों की, तो मिडल ईस्ट के बारे में पॉलिसी इनकी गो के कोई बहुत वाज़े पॉलिसी उन्होंने दी नहीं है, वो ये कोई सरप्राइज रखना चाहते हैं डोनाल्ड ट्रंप, लेकिन फिर भी जो उनके बयान हैं उनसे आप क्या अंदाज़ा लगाते हैं?
जी, ये एक बहुत बड़ी वजह है डोनाल्ड ट्रंप के पर जो एतराज़ात हैं उसमें ये है कि अक्सर जो पॉलिसी मैटर्स हैं उस पर उन्होंने कोई प्रोग्राम, कोई जामे प्रोग्राम नहीं दिया, बस जनरल सी बातें उन्होंने की हैं कि मैं ये करूँगा और वो करूँगा। तो ये एक क्वेश्चन मार्क है। और अमेरिका जो है वो एक ऐसा माशरा है जहाँ पे अनसर्टनिटी जो है वो लोग ज़्यादा पसंद नहीं करते, क्योंकि लोग चाहते हैं कि एक सर्टन आउटकम होनी चाहिए किसी भी चीज़ की। और इसलिए डोनाल्ड ट्रंप को रिपब्लिकन पार्टी में भी सपोर्ट ढूंढने में मुश्किल हुई, और उसकी वजह ये थी कि वो सब इनको एक वाइल्ड कार्ड समझते हैं कि ये किसी वक्त भी क्या कोई भी चीज़ वो ट्रंप कर सकते हैं, और इस वजह से इनका जो ये पॉलिसी मैटर्स है उसमें मिडल ईस्ट में ये क्लियर नहीं है। लेकिन ये ज़रूर तवक्को की जा सकती है कि अगर वो सदर बन जाते हैं तो बहुत एग्रेसिवली वो परसू करेंगे पॉलिसीज अमेरिका की, ये एक्सपेक्टेशंस हैं उनसे। और लेकिन मेरा ख्याल है कि डोनाल्ड ट्रंप जो हैं वो उन्होंने बहुत सा रेटरिक जो इस्तेमाल किया है, यानी कि जो तकरीरें और गुफ्तगू की है, जो बयानियां पैदा किया है अपने बारे में, वो एक खास सेगमेंट जो हैं पॉपुलेशन की अमेरिका को उनको अपनी तरफ बुलाने के लिए, उनको अपील करने के लिए कहा है। मेरे ख्याल में वो जब सदर बन जाएंगे तो वो ज़्यादा अकलमंदी का सबूत देंगे, और मुझे ये भी उम्मीद है उनसे कि अगर वो इलेक्ट हो जाते हैं तो वो पॉलिसी मेकर जो है उन पर तवज्जो देंगे। लेकिन हमने देखा है कि उनके अपनी इलेक्शन कैंपेन में पहले 6-7 महीने उन्होंने किसी की नहीं सुनी, लेकिन जब वो बहुत बुरी तरह फंस गए तो उनको फिर पॉलिसी मेकर्स का सहारा लेकर और जो एनालिस्ट हैं उनका सहारा लेकर अपने आप को डिसिप्लिन करना पड़ा। और अमरीका का जो सदारती जगह है या सदारती जो पोजिशन है, वो अमेरिका एक बहुत ताकतवर बल्कि सबसे ज्यादा ताकतवर मुल्क है दुनिया का, और उसकी सदर बनना जो है वो ऐसे है कि आपके सदर बनने से कई मुल्कों की माशी हालत बेहतर हो जाएगी, कुछ की माशी हालत बुरी हो जाएगी। आपके अगर अमेरिका को छींक आती है तो बहुत सी दुनिया को नज़ला और जुकाम हो जाता है। तो जो अमेरिका का जो वेट है, उसकी जो ग्रेविटी है, उसको किसी भी, उसका जो वजन है उसको ना कम किया जा सकता है, ना उसे ना उसको उसको डीवैल्यू किया जा सकता है। और इसलिए डोनाल्ड ट्रंप बने या हिलरी क्लिंटन बने, उनके असरात बड़ी दूर तक महसूस किए जाएंगे। और इसमें मैं एक बात का और इजाफा करना चाहूंगा, वो ये है कि जो डोनाल्ड ट्रंप ने जो बड़ा स्ट्रॉन्ग स्टैंड लिया है इमिग्रेशन पे, इमिग्रेशन के बारे में एक सवाल भी था उसमें, ये जो इमिग्रेशन या इमिग्रेंट कम्युनिटीज हैं, जैसे जो लोग 60s, 70s, 80s और 90s में यहाँ पर आए हैं, उनका बहुत स्ट्रॉन्ग कंट्रीब्यूशन है पॉलिटिकल प्रोसेस में, उनकी बड़ी स्ट्रॉन्ग से है उसमें। लटिनोज हैं, अफ्रीकन अमेरिकन हैं, एशियंस हैं, साउथ एशियन हैं, इंडियन, पाकिस्तानी, बांग्लादेशी, श्रीलंकन, अफगानी, इसी तरह और मिडल ईस्ट के जो लोग हैं। तो वो उनका एक बड़ा क्लियर स्टैंड है, उनको ना सिर्फ ना ही नजरअंदाज किया जा सकता है, ना ही उनको माशरे से अलग किया जा सकता है। ये रियलाइजेशन जो है डोनाल्ड ट्रंप को हो चुकी है और वो उनको ये रियलाइज करना पड़ेगा। लेकिन जो सबसे ज्यादा जो इमिग्रेंट कम्युनिटी महसूस करती है कि उन्होंने मुआशरे की जिस सेगमेंट्स को एक्टिवेट कर दिया है, जिन लोगों को जो फ्रिंज पर थे यानी कि बिल्कुल जो कि एज पर जो लोग थे उनको अंदर लाने की कोशिश की है, जिनके कुछ एक्सट्रीम आइडियाज हैं, उनमें कुछ एक्सट्रीमिज्म है, उसकी वजह से अमेरिका की जो सिविल सोसाइटी है उसमें एक शिफ्ट आएगा। और उस शिफ्ट वो शिफ्ट जो है वो इतना सेहतमंदाना शिफ्ट नहीं होगा, इसलिए बहुत से लोग जो हैं उन्होंने ना चाहते हुए भी हिलरी क्लिंटन का साथ दिया है और दे रहे हैं।
जी, क्योंकि अमेरिका में लोग बाशऊर हैं, ये जो हमारे जैसे जो दीगर ममालिक के मुकाबले में यहाँ एजुकेशन बहुत ज़्यादा है, लोग एजुकेटेड हैं, अच्छी तरह से परखते हैं उम्मीदवार को फिर फैसला करते हैं। और इस दफ़ा उनके लिए मुश्किल ये थी कि दोनों उम्मीदवारों के गिर्द नेगेटिविटी बहुत ज़्यादा थी, तो उनके लिए फैसला करना अब तक मुश्किल है। बाज़ लोग अभी भी नहीं ये जान सके कि वो कौन सा यानी किस उम्मीदवार को वो मंतखब करें, तो ये सब मौजूद है। लेकिन इसके बावजूद आपने सही कहा कि अमेरिका में जो सदर बनता है पूरी दुनिया पर उसका असर होता है, और पूरी दुनिया अमेरिका का एक आशारिया कोई भी बढ़ना जो है वो पूरी दुनिया के इंडेक्स को कहीं का कहीं पहुंचा देता है। बिल्कुल ठीक कहा आपने। और इसके बावजूद लोग अमेरिका आते हैं और तर्क वतन करके अपने वतन को छोड़कर अच्छी और बेहतर ज़िंदगी की तलाश में अमेरिका आना चाहते हैं, आते हैं, तो इसीलिए इमिग्रेशन की पॉलिसी भी बहुत अहमियत रखती है। डॉक्टर ज़ाहिद बुखारी, आप बताइएगा कि एक तो वो बयानात हैं ट्रंप के जो कि लोगों को बहुत अलार्मिंग लगे, और दूसरी तरफ हिलरी क्लिंटन हैं जिनकी इमिग्रेशन की पॉलिसी कमोबेश वही है जो ओबामा की रही। तो जो डिपोर्टेशन की बात करते हैं ट्रंप, वो कहा ये जा रहा है कि हिलरी क्लिंटन जब सदर बनेंगी तो उससे पहले भी बहुत से लोग डिपोर्ट हो चुके होंगे, तो आपको कोई फर्क नजर आता है?
मेरा ख्याल है आमतौर पर कन्वर्जेंस होती है इलेक्शन के बाद, इलेक्शन रेटोरिक में, इलेक्शन की गर्म फजा में उम्मीदवार जो है बहुत ही शिद्दत के बयान देते हैं, और डोनाल्ड ट्रंप ने तो हद कर दी है। लेकिन पहली बात तो ये समझना चाहिए कि इलेक्शन के बाद सभी लोग थोड़ा सा नॉर्मल होना शुरू होते हैं, क्योंकि उस वक्त ऐलानात का मसला नहीं होता, बल्कि जो पूरा इतना बड़ा शिप है अमेरिकन जिसे स्टेट कहते हैं, जिसमें इतने डिपार्टमेंट हैं, इतनी साल हर साल से पॉलिसी बनी होती है, पेंटागन है, स्टेट डिपार्टमेंट है, होमलैंड सिक्योरिटी है, और भी बेशुमार लॉबिंग है, सारा कुछ है, तो फिर चीजें कांग्रेस है और मीडिया है और कोर्ट्स हैं, तो फिर कंप्रोमाइज होने शुरू होते हैं कुछ लोअर दो के। इसलिए कि अभी ये भी नहीं पता कि अगर डोनाल्ड ट्रंप जीतते हैं या हिलरी क्लिंटन जीतती हैं तो हाउस और सेनेट वो किसके कंट्रोल में रहेंगे। ज्यादा ख्याल तो ये है कि हाउस रिपब्लिकन कंट्रोल में रहेगा, हो सकता है कि सेनेट में जो अभी तक रिपब्लिकन कंट्रोल में थी, हो सकता है कि डेमोक्रेट दोबारा सेनेट पे उनकी अक्सरियत हो जाए, तो उससे डायनामिक चेंज हो जाएंगी। नंबर एक बात तो ये रख लीजिए। नंबर दो, ये इमिग्रेशन में जो ओवरऑल जो प्रेशर है, तो आप देखें जो खुद ओबामा को बाज लोग मजाक में डिपोर्ट इन चीफ कहते हैं, कमांडर इन चीफ के बजाय डिपोर्ट इन चीफ कहते हैं। ओबामा के जमाने में रेकर्ड नंबर में लोगों को डिपोर्ट किया गया, अगरचे ओबामा ने उसको ईज भी किया है जो इमिग्रेंट्स के बच्चों के लिए और बल्कि वो ज्यादा करना चाह रहे थे, लेकिन रिपब्लिकन ने मजीद उनको कांग्रेस ने गुंजाइश नहीं दी कि उसमें मजीद इस्लाहात ला सकें। लेकिन सिक्योरिटी के मामले में, डिपोर्ट करने के मामले में, और फेलन जो कहते हैं कि मुजरिम जो अगर इलीगल डॉक्यूमेंट लोग हैं उनको हम फौरन डिपोर्ट करेंगे और फैमिली को डिपोर्ट नहीं करेंगे, तो ये मसला इनके साथ भी रहा है। इसी तरह तो अब जो होगा, मेरे ख्याल अगर डोनाल्ड ट्रंप जीत जाए, जो कह रहे हैं पॉलिसीज इंटरनेशनल या डोमेस्टिक, इंटरनेशनल में इशू ये होगा कि डोनाल्ड ट्रंप की जो कोशिश होगी कि मैं पिछली पॉलिसी से कुछ फर्क कर सकूं, बस ये कह रहे हैं कि भाई हम ज्यादा इन्वॉल्व क्यों हों, हमें ज्यादा अपने घर की फिक्र करनी चाहिए, कंस्ट्रक्शन करनी चाहिए, यहाँ जॉब क्रिएशन होनी चाहिए, टैक्स जो है वो सहूलत मिलनी चाहिए बड़े बड़े बिजनेसेस को, और रूस के साथ मिलके काम करना चाहिए। ये चाइना और ईरान के खिलाफ बजाहिर कह रहे हैं कि हम सख्त स्टैंड रखेंगे। अच्छा, तो उसमें अब देखा जा सकता है कि क्या होगा, मुमकिन है इस मामले में कुछ पॉलिसी में शिफ्ट हो, और अगर ईरान के मामले में शिफ्ट होती है, लेकिन مسئلہ یہ ہوگا کہ ساری چیزیں ابھی ذرا قبل از وقت ہیں. ڈومیسٹکلی مثلا وہ ہیلتھ کیئر ریفارم کو ضرور, جو اوباما کی بڑی لیگیسی بن رہی ہے, اس کو وہ ڈسمینٹل کرنا چاہیں گے. لیکن ڈسمینٹل کر کے ظاہر ہے کچھ نہ کچھ تو لانا پڑے گا نا, کچھ میں ترمیم کر کے لانا پڑے گا یا بالکل ہی ختم کر دیں گے. تو اس لحاظ سے میرا خیال ہے پالیسیز میں فرق تو ہے, یقیناً فرق ہے. خود ہیلری کلنٹن جو کہہ رہی ہیں اوباما کی پالیسی لے کے چلیں گے, انہیں بھی تبدیلی لانی پڑے گی, انہیں بھی مثلا ہیلتھ کیئر میں کوئی نہ کوئی تبدیلی لانی پڑے گی, امینڈمنٹ کرنی پڑیں گی. انٹرنیشنلی ممکن ہے وہ دونوں مل کے چلیں, چونکہ پھر یہاں اور لابیز بھی ہیں جن کا اثر ہے. تو ابھی میرا خیال ہے جو مسلمانوں کے بارے میں جو اوور آل پالیسیز ہیں ڈومیسٹک, میں ایسی بات فائنل کہتا ہوں, یہ بھی لاؤڈ تھنکنگ سوچنے کے لیے, اگر ڈونلڈ ٹرمپ آئے تو ممکن ہے ڈومیسٹکلی مسلمانوں کے لیے کچھ پریشانی ہو, انٹرنیشنلی تھوڑی سی سہولت ہو. ہلری کلنٹن آئے تو جیسے اوباما کے زمانے میں ہوا, ڈومیسٹکلی مسلمانوں کو ملک کے اندر شاید کوئی گنجائش ملے, رعایت ملے, سہولت ملے, لیکن بین الاقوامی محاذ میں مسلمانوں کے لیے مشکلات جو ہیں وہ جاری رہیں گی.
جی,
تو یہ اس طرح کا ایک کمپیریزن.
بالکل ڈاکٹر صاحب, اسی سے آگے بات بڑھائیں گے. کچھ لوگوں نے کال کیا, ان سے بات کر لیتے ہیں. مرید خان داؤد خیل سے بہت دیر سے انتظار میں. جی السلام علیکم.
السلام علیکم جناب.
جی داؤد
خیل سے بات کر رہا ہوں. پاکستان اور انڈیا کے لیڈر تو ایسی باتیں کریں ٹھیک ہے, ان پڑھ لوگ ہوتے ہیں, لیکن امریکہ کے لیڈروں کو تو ایسی باتیں نہیں کرنی چاہیے. مسلمانوں کے خلاف اگر وہ ٹرمپ بولے ہیں تو اس سے مسلمانوں کو فائدہ ہوا ہے. اسلام الٹا ان لوگوں کو سمجھ آئی ہے کہ بھائی اسلام تو جو ہے نا وہ امن کا مذہب ہے. امریکی صدر کو یہ باتیں نہیں کرنا چاہیے کیونکہ وہ پوری دنیا کو لیڈ کرتا ہے, پوری دنیا کو اثر انداز ہوتا ہے. ایک امریکی کا صدر جو ہے وہ ایسی اگر باتیں کرے تو پھر اس میں اور افغانستان کے صدر میں کیا ہوگا. میں کہتا ہوں کہ لوگوں کو چاہیے کہ جنگوں کو چھوڑیں, جنگوں کے زمانے ختم ہو گئے, لڑنے والی بات مت کریں. لوگوں کو روٹی کپڑا اور مکان کے بارے میں اور تعلیم کے بارے میں, صحت کے بارے میں یہ سوچیں اور یہ انسانیت کا بھلا سوچیں. پاکستان زندہ باد.
بہت شکریہ. مرید خان بات کر رہے تھے, انہوں نے ابتدا میں جو کہا کہ پاکستان اور انڈیا کے لیڈرز شاید ان کے خیال میں پڑھے لکھے نہیں ہوتے, یہ معلوم نہیں کس خیال سے کہہ رہے تھے. لیکن تو پروفیسر صاحب, ان کے خیال میں امریکہ کے صدر کو ایسی باتیں نہیں کرنی چاہیے. پروفیسر فیضان ہیں ہمارے ساتھ.
جی موجود ہوں.
جی
جی,
بات تو ٹھیک ہے کہ کتنے بڑے ملک کا صدر ہے تو پوری دنیا کی نظریں اس پر لگی ہیں.
جی, اس میں یہ ہے کہ اصل میں ہم ایک ایسی دنیا میں پہنچ چکے ہیں جہاں امریکہ ایک بہت طاقتور ملک ہے اور ملٹری کے لحاظ سے سب سے زیادہ طاقتور ملک ہے, لیکن اس تمام چیزوں کے باوجود ہم ایسے وقت میں پہنچ چکے ہیں جہاں پہ بہت سے ملک جو ہیں وہ امریکہ کے پاس پاس پہنچ چکے ہیں اپنی طاقت کے لحاظ سے, کسی نہ کسی بھی لحاظ سے اگر دیکھا جائے. تو اس میں پاکستان کی ایک اپنی اہمیت ہے, انڈیا کی اپنی اہمیت ہے, اور جو امریکہ یہ چاہے گا کہ اس کے دونوں لوگوں سے اچھے تعلقات ہوں, چاہے وہ انڈیا ہو, دونوں ملکوں سے اچھے تعلقات ہوں, چاہے انڈیا ہو یا پاکستان ہو. لیکن یہاں پہ جو پاکستانی موجود ہیں امریکہ میں, ان کو بہت کوشش کرنی پڑے گی کہ ان تعلقات میں بیلنس جو ہے وہ رکھا جائے دونوں کے درمیان. اور یہ بیلنس رکھنے کے لیے یہاں کی جو پاکستانی امریکی کمیونٹی ہے ان کو اپنے آپ کو ایکٹیویٹ زیادہ کرنا پڑے گا. اور یہ بات بہت سی دفعہ انڈیا اور پاکستان ایک دوسرے کے ساتھ بالکل جنگ کے دہانے پر پہنچ چکے تھے اور پہنچ چکے ہیں ابھی بھی, تو اس میں امریکہ بہت کلیدی کردار ادا کرتا ہے. کیونکہ امریکہ نے جب انڈیا میں بہت سی انویسٹمنٹ کی تھی تو اس میں وہ تھامس فریڈمن کی کتاب ہے, اس میں اس نے یہ لکھا ہے, اس نے کہا, انہوں نے کہا تھا کہ بھئی ہم انویسٹمنٹ کریں گے کوئی وار نہیں ہوگی, ہم انویسٹمنٹ کریں گے کوئی وار نہیں ہوگی. لیکن اب یہ پاکستان کو بھی کہا جا رہا ہے کہ اور کہ وار نہیں ہونی چاہیے, آپ اپنی انویسٹمنٹ کریں, اپنے ملک کو بہتر بنائیں اور اچھی جگہ ہمیں کمپیٹ کرنا چاہیے. اور میرے خیال میں یہ جو اس وقت جو حالات ہیں انڈیا اور پاکستان کے درمیان, اس میں بھی ایک انتہائی سمجھ بوجھ والا صدر چاہیے امریکہ کا, جو کہ ان دونوں طاقتوں کو جن کا نام پاکستان اور انڈیا ہے وہ ایک دوسرے سے لڑنے اور ایک دوسرے میں دخل اندازی کرنے کی بجائے ایک دوسرے کا ریسپیکٹ کرنے میں اور ایک ساتھ آگے بڑھنے میں ہونا چاہیے. کیونکہ ना इंडिया रीलोकेट हो सकता है अपनी जगह से, ना पाकिस्तान रीलोकेट हो सकता है। जो एक मुल्क में होगा वो इवेंचुअली दूसरे मुल्क में होगा, और हम दो हमारी किस्मतें जो हैं कि हम आप हमारी किस्मतें जो हैं अपने हमसायों से मुंसलिक होती हैं
जी।
एक हमसाये की जो तबाही या बर्बादी है वो दूसरे हमसाये की अच्छाई या उसका गेन नहीं होता। तो ये वो चीज़ है जिसमें हम देखेंगे कि अमेरिका इसमें अभी भी एक किरदार अदा कर रहा है और किरदार अदा करेगा
जी। मुनीब ने हमें कॉल किया डीजी खान से, उनसे बात कर लेते हैं। अस्सलाम वालेकुम। हाँ जी मुनीब है हमारे साथ। मुनीब नहीं बात कर रहे, अदनान है जी। अदनान अस्सलाम वालेकुम।
जी लाहौर से।
जी बोलिएगा।
अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
जी ये जब हालिया डिबेट बड़ी दिलचस्प डिबेट थी, इसमें मेरी कुछ एक छोटी सी राय है कि डोनाल्ड ट्रंप जो है
जी,
उनकी एक फर्म ओपिनियन है दहशत गर्दों और दहशत गर्दी के मुतालिक, और वो किसी भी किस्म का दहशत गर्द जो उनका दोस्त है या दुश्मन है उसे दहशत गर्दी समझते हैं। जबकि हिलरी ओबामा दौर में ये रहा है कि उन्होंने मजहबी इंतहा पसंदों या दहशत गर्दों को यूज किया है अपने सियासी दोस्तों की मुखालफीन को, जिस तरह लीबिया, जिस तरह शाम, और जिस तरह फिर उसके उनका आफ्टर इफेक्ट्स उनको इराक में भी सहने पड़े। जबकि इसके बरक्स डोनाल्ड ट्रंप की जो राय है दहशत गर्दी के मुतालिक वो बिल्कुल वाजे है, और वो अपने किसी भी मकसद के उसूल में मेरा ख्याल है कि मुसलमान दहशत गर्दों या इंतहा पसंदों का इस्तेमाल नहीं करेंगे, उनकी सपोर्ट नहीं करेंगे।
आपकी राय है ये, और मतलब अमेरिका से बाहर रहकर आपका ये एनालिसिस हो सकता है। अपने हम अपने डॉक्टर जाहिद बुखारी साहब से ही मालूम कर लेते हैं। डॉक्टर साहब इनकी ये राय थी, गो के हकायक कुछ भी हो सकते हैं।
नहीं उसमें उसमें ऐसा है कि जो डोनाल्ड ट्रंप की राय को थोड़ा सा इन्होंने सिंपल से तरीके से मेरे ख्याल अंडरस्टैंड और उस पर हम बात कर सकते हैं। जो सबसे खौफनाक बात है ना इस वक्त, अगर आपने इन्होंने इनका नाम अदनान है
जी, अदनान अदनान लाहौर से बात कर रहे थे
जी, आपने अगर इनकी आप जो कन्वेंशन दोनों के अगर आपने सुने हो तो रिपब्लिकन पार्टी का कन्वेंशन एक लिहाज से बहुत खौफनाक था। उनका ये था कि हर स्पीकर के आफ्टर स्पीकर वो ये बात कहते थे कि अमेरिका का असल दुश्मन जो है वो इस्लामिक रेडिकल टेररिस्ट है, या टेररिज्म जो है ना इस्लामिक रेडिकलिज्म ये है असल दुश्मन, और इस्लामिक रेडिकल टेररिस्ट जो हैं ये हैं असल दुश्मन। अच्छा जब और वो बाकी सारे खतरात को जो दुनिया जहान में है, जो डोमेस्टिक हैं, जो इंटरनेशनल, उन सबको फरामोश करके उनका बार बार जोर उसी बात पे होता है। जबकि ओबामा की तरफ से बहुत ही एक मेरा ख्याल है वाइज तरीके से कहा गया कि इसको किसी रिलीजन के साथ मिलाना सही नहीं है, इसको खाम खा इस्लामिक रेडिकलिज्म कहना सही नहीं है। ऐसे वाकयात हुए हैं जिसमें क्रिश्चियन रेडिकल ने किया, जोश रेडिकल ने किया, हिंदू रेडिकल ने किया, बुद्धिस्ट रेडिकल ने जो बर्मा में कर रहे हैं, तो ये सब जगह वाकयात होते हैं, उसे मजहब के साथ घसीटना सही नहीं है। अब जहां तक ये बात कि वो एक्सट्रीमिस्ट को यूज करना या वो करना, वो तो देखें वो तो इनकी स्टेट पॉलिसीज हैं, CIA के तहत होता है और यहाँ डोमेस्टिकली FBI के तहत होता है। बस मुसलमानों की तरफ से बहुत बड़ा इल्ज़ाम ये है कि जो लोकल लॉ एनफोर्समेंट एजेंसीज हैं वो एंट्रैपमेंट करती हैं। एंट्रैपमेंट का मतलब ये कि वो धोखे से, झूठ से मुसलमान नौजवानों को एक भेस बदल के एजेंट जो है उनसे बात करते हैं और उन्हें दाना डालते हैं और फिर उस तरह उनसे कोई बात कहलवाते हैं, उसे रिकॉर्ड करते हैं और उनको पकड़ के जेलों में डाल देते हैं। तो वाकयात भी हो रहे हैं और CIA का भी ये हो रहा है कि वो हर तरह के लोगों को इस्तेमाल कर रहे हैं, तो उसकी तो मजम्मत की जानी चाहिए कोई भी दौर हो। लेकिन मेरा नहीं, मेरा ख्याल ये है कि जो इनका जो डोनाल्ड ट्रंप का इस बारे में और उनकी पार्टी का जो मौकफ है जो कन्वेंशन में जिसका बार बार इजहार हुआ, अब मेरा ख्याल इंटरनेशनल प्रेशर में उसका कम इजहार होता है, अब ज्यादा डोमेस्टिक पॉलिसी में बात ज्यादा होती है, ओवरऑल ज्यादा है। और जैसे प्रोफेसर फैजाज साहब ने कहा, डोनाल्ड ट्रंप पिछले चंद दिनों से बड़े शरीफाना अंदाज में तकरीर कर रहे हैं, जैसे एक टिपिकल रिपब्लिकन कैंडिडेट होता है कि जो उन्हें समझाया गया है टेलीप्रॉम्प्टर के मुताबिक, जो तकरीर लिखी हुई है वही कर रहे हैं, वो साइड में नहीं जा रहा है। रिलेटिवली पहले की निस्बत तो थोड़े से जरा डिसिप्लिन नजर आ रहे हैं
जी, जी।
लेकिन स्टैंड बहुत डेंजरस है। वो जो ये जो अंडरस्टैंडिंग है ना कि इस्लामिक रेडिकल टेररिस्ट ही अमेरिका के मेन एनिमी है, ये खतरनाक है। और मैं एक चीज की तरफ जरूर तवज्जो दिलाई, मैं बात खत्म करता हूँ। असल मसला ये है जो मैं जो सोच रहा हूँ डोमेस्टिकली जो हो, जो डोनाल्ड ट्रंप के साथ जो मुख्तलिफ लॉबीज हैं, कुछ ग्रुप ऐसे हैं जो मुसलमानों की पार्टिसिपेशन को या ओवरऑल इस्लाम की जो ग्रोथ के इसके बड़े खिलाफ हैं, कुछ ऐसे ग्रुप हैं जो बहुत ही नेशनलिस्टिक सुप्रीमिस्ट जिसे कहते हैं, यानी सफेद फॉर्म, बहुत ही नफरत जिनमें है दूसरे, तो उनमें वो ना सिर्फ मुसलमानों के बारे में बल्कि कैथोलिक के बारे में, ब्लैक्स के बारे में, जूश के बारे में, इमिग्रेंट्स के बारे में, सबके बारे में नफरत है। वो ग्रुप भी डोनाल्ड ट्रंप को सपोर्ट कर रहे हैं। तो वो ग्रुप, कुछ और भी ग्रुप हैं जो मुसलमानों की पार्टिसिपेशन को, या मतलब कुछ ग्रुप हैं जो ईरान के साथ ही चढ़ाई करना चाहते हैं, ईरान के साथ लड़ाई करना चाहते हैं। तो खतरा ये हो सकता है कि इस तरह के ग्रुप्स को कुछ मनोवरिंग का मौका मिल जाए और डोनाल्ड ट्रंप की सदारत में इस तरह का कोई बेहंगम अजीबोगरीब कदम उठा दिया जाए। तो ये इस लिहाज से जो ओवरऑल अंडरस्टैंडिंग है और ये जो इम्कानात हैं, ये जरा परेशान कुन है।
सही डॉक्टर साहब, हमें कॉल किया अब्दुल वली खान ने हंगू से, इनसे बात कर लेते हैं। अस्सलाम वालेकुम।
वालेकुम सलाम, अब्दुल वली खान बात कर रहा हूँ तलहंग से। जी मेहमानों से मेरा ये सवाल है कि हम अमरीकी पोलिटिक में जो प्रेसिडेंट की भी फैसलों पर अमल होते हैं या सारे के सारे फैसले जो है ऐसे पेंटागन से मिलते हैं? अगर सारे के सारे फैसले पेंटागन से मिलते हैं, उन पर अमल होते हैं, प्रेसिडेंट के फैसलों पर इतना अमल नहीं होते हैं, तो फिर मुसलमानों के लिए कोई भी प्रेसिडेंट अहमियत नहीं रखता है, क्योंकि फैसले तो सारे मुसलमानों के, पेंटागन के फैसले जो होते हैं वो तो सारे मुसलमानों के खिलाफ होते हैं।
ठीक है, शुक्रिया जी। शुक्रिया प्रोफेसर फैजान, इनको जवाब दीजिएगा। इनका ये ख्याल है कि सारे फैसले पेंटागन में होते हैं।
जी असल में अमेरिका में जैसे बुखारी साहब ने भी थोड़ी देर पहले भी फरमाया था कि अमेरिका में जो इंस्टीट्यूशनल इंटेग्रिटी है वो बहुत नुमाया है, तो उसमें जो फैसले हैं वो इतनी आसानी से नहीं होते, बल्कि होता यूं है कि एक जगह पर पहले एक थिंक टैंक्स और यूनिवर्सिटीज में डिस्कशंस होती हैं, फिर उनको एक प्रोसेस में लाकर नेशनल सिक्योरिटी में पेश किया जाता है, बल्कि नेशनल सिक्योरिटी में सिर्फ जनरल्स नहीं बैठे होते, बड़े इंटेलेक्चुअल्स बैठे होते हैं जिनकी बड़ी अकॉम्प्लिशमेंट्स होती हैं उसमें फॉरेन अफेयर्स में और दुनिया के एनालिसिस में और मुआशी एनालिसिस में। वो फिर रिकमेंडेशंस भेजते हैं प्रेसिडेंट को, और उसके बाद जो फॉरेन अफेयर्स कमेटी है इसकी सेनेट की और कांग्रेस की, वो उन कंसिडरेशंस को देखती है, उसके मुताबिक पॉलिसीज बनती हैं, फिर उस पॉलिसीज को पेंटागन में ले जाया जाता है। पेंटागन डिक्टेट नहीं करता कि उसने क्या करना है, बल्कि पेंटागन में वो पॉलिसी यहाँ से बनकर जाती हैं, क्योंकि जाहिर है पेंटागन में और अमेरिका के पार्टनर्स हैं, वो फिर अपना कंट्रीब्यूशन देते हैं कि ये ऐसे है, ये ऐसे है, और इस तरह ये फैसले किए जाते हैं। और उसमें अमेरिका ज्यादा लीड इसलिए करता है क्योंकि अमेरिका जो है वो ज्यादा कंट्रीब्यूट करता है पेंटागन के खर्चों में, पेंटागन की पोजीशन में, और पेंटागन का जो हेडक्वार्टर है वो भी अमेरिका ही में है, तो वहाँ का यूरोपियन हेडक्वार्टर अलग है, अमेरिका नॉर्थ अमेरिकन हेडक्वार्टर अलग है, लेकिन आपस में कोऑर्डिनेशन है। तो इस वजह से हम ये देखते हैं कि जो पेंटागन की जो पॉलिसी है वो डिपेंड करती है कि उस पॉलिसी को कहाँ से लाया गया है, तो जो पॉलिसीज हैं उनकी इम्प्लीमेंटेशन जो है उसमें फर्क हो सकता है। कोई अग्रेसिवली परसू की जाती है जिसको बहुत जारहियत से आगे बढ़ाया जाता है, बाज़ोकात उसको रोक के चलाया जाता है। ये डिपेंड करता है कि पूरी दुनिया में उस वक्त हो क्या रहा है। ये बात सही है, और मैं इस बात पे बात करना चाहूंगा कि ऐसे लगता है कि पूरे जहां जहां मुसलमान ममालिक हैं वहां पर कुछ ना कुछ गड़बड़ हो रही है कहीं ना कहीं, जैसे इराक है, शाम है, अफगानिस्तान है, लीबिया है, कि वहां पर ऐसे हालात हैं कि लगता है कि पूरी एक कॉन्स्पिरेसी है, एक साजिश है पूरी अमरीकी अपना ये अपने मुसलमानों के खिलाफ। लेकिन अगर देखा जाए तो इन तमाम खत्तों में वहाँ के जो मुकामी रहनुमा हैं, जो लीडर्स हैं, उन्होंने बहुत बड़ी कंट्रीब्यूट किया है कि अपनी अपने मुल्क को और अपनी कौम को ऐसी सतह पे ले जाना जहाँ पर दखल अंदाजी किए बगैर दूसरे जो हैं वो रह नहीं सकते। और ये वजह है कि अगर हम पाकिस्तान की मिसाल को सामने रखते हैं, तो अगर पाकिस्तान के रहनुमा, पाकिस्तान के इदारे जो हैं वो पाकिस्तान की हिफाजत करते हैं और ऐसी चीजों में नहीं जाते जिनसे पाकिस्तान को नुकसान पहुंचे या पाकिस्तान की जो यकजहती है उसको नुकसान पहुंचे, तो पाकिस्तान को कौन हिला सकता है, पाकिस्तान को कौन तंग कर सकता है? कोई नहीं तंग कर सकता। ये वो वजह है कि हम दूसरों पर इल्जाम दे सकते हैं, लेकिन दूसरे तो उसी वक्त आपके अंदर आएंगे जब आप उनको जगह देंगे, जब आप जगह नहीं देंगे तो वो क्यों आएंगे।
बिल्कुल बिल्कुल ठीक है आपने प्रोफेसर साहब। जफर इकबाल ने विहाड़ी से हमें कॉल किया है, और अल्लाह जी वालेकुम अस्सलाम। जी वालेकुम अस्सलाम।
अस्सलाम वालेकुम बाजी साहब।
जी जी वालेकुम अस्सलाम
बाजी साहब, मोहतरम डॉक्टर साहब को, आपको और आपकी टीम को मेरा सलाम। जी अर्ज है कि मेरी तो दिली दुआ है कि अमेरिका का वो सदर मुंतखब हो जो अक़वाम-ए-मुत्तहिदा से इंसाफ पर मबनी فوری فیصلے کرانے پر نا ان کو پابند کرے اقوام متحدہ کو, کیونکہ کشمیر کی جو ہے نا قرارداد وہ پہننے کی پڑی ہے جی. یہی دعا ہے کہ اللہ تعالیٰ اقوام متحدہ سے یہ کام کروایا امریکہ والے, بڑی مہربانی, تھینک یو
جی. بہت شکریہ. ظفر اقبال بہاڑی سے بات کر رہے تھے. اللہ دیتا شاکر بہاڑی سے ہی ہیں. السلام علیکم.
وعلیکم السلام. اللہ دیتا شاکر سنگا بات کر رہا ہوں پچھلی اڈا بہاڑی سے
جی.
تو میری عرض یہ ہے کہ کوئی بھی پریزیڈنٹ امریکہ کا منتخب ہو, اسے چاہیے تمام کمیونٹی ایکول رائٹس ملنے چاہیے, چاہے کوئی کمزور کمیونٹی ہے یا مینورٹی ہے, اسے ایکول رائٹس ملنے چاہیے. وہی ہماری تو رائے ہے
کہ
اسی کو پریزیڈنٹ ہونا چاہیے جو اپنے تمام شہریوں کا خیال رکھے.
بہت شکریہ. اب ایک ایک سوال آخر میں محمد بلال نے بھیجا ہے احمد پور سیال سے, تو ڈاکٹر صاحب آپ سے ہم یہ جان لیتے ہیں, وہ کہتے ہیں کہ جی امریکہ میں انتخابات کے دن چھٹی نہ ہونے کے باوجود لوگ ووٹ ڈالنے کے لیے وقت کیسے نکالتے ہیں, آپ یہ بتا دیجئے. اور پروفیسر صاحب سے ہم جان لیں گے کہ ان کا دوسرا سوال ہے کہ قبل از وقت ووٹنگ الیکشن سے کتنے دن پہلے شروع ہو جاتی ہے. تو جی ڈاکٹر صاحب,
خیر ایک تو پہلی بات تو یہ ہے کہ ووٹ ڈالنے کے لیے بہت ہی ایک منظم سا نظام ہے. جیسے میں میرے اپنے علاقے میں جو قریبی جو پرائمری اسکول ہے اور اس میں ہے, تو مجھے جب میں ووٹ ڈالنے جاؤں گا تو مجھے چند منٹ میں ووٹ ڈال دوں گا. تو اس لحاظ سے, اور یہ جو ہے جو اوقات ہوتے ہیں صبح ارلی 7 بجے سے لے کے شام دیر تک رہتے ہیں, تو لوگ جو ہے اپنے اپنے آفس سے یا اپنے جاب سے یا بزنس سے اس کے مطابق ایڈجسٹ کرتے ہیں اور اس کو ووٹ دیتے ہیں. پھر اس میں ارلی ووٹنگ بھی ہوتا ہے جس میں اور روشنی ڈالی جا سکتی ہے, اور بیلٹ ڈاک کے ذریعے ووٹ کا بھی نظام ہے. تو یہ ساری سہولتیں یہاں ہیں کہ تاکہ لوگ ووٹ جو ہے وہ جلدی دے سکیں. جو ایک کوئک میں بات وہ بھی کہوں گا کہ وہ انہوں نے کہا پریزیڈنٹ ایسا, وہ بلا شبہ صحیح ہے کہ جو حکومت سب کے ساتھ مساوی سلوک کرے. دیکھیں امریکن معاشرہ میں اوور آل جو قانون کی اور دستور کی جو بالادستی ہے نا, جس میں کانگریس بھی ہے, جس میں کورٹس بھی ہیں, جس میں اسٹیٹ گورنمنٹ بھی ہیں, جس میں میڈیا بھی ہے, جس میں لابنگ بھی ہیں, جس میں جو ناٹ فار پروفٹ آرگنائزیشن بھی ہیں, مسلمانوں کی آرگنائزیشن بھی ہیں, تو بے شمار ایونیوز ہیں. بات یہ ہے کہ ہر کمیونٹی کو یہاں سٹرگل کرنی پڑتی ہے اپنے رائٹس لینے کے لیے اور اپنی اہمیت بنوانے کے لیے. تو یہ وہ مسلمانوں کو بھی یہی کرنا پڑے گا, تاکہ ان کے ساتھ اور دوسری کمیونٹیز بھی یہی کوشش کر رہی ہیں کہ نہ صرف پریزیڈنٹ بلکہ اوور آل جو نظام ہے وہ ان کے رائٹس کا خیال کر سکے.
ٹھیک, تو ٹھیک ہے ڈاکٹر زاہد بخاری, آپ کا بہت بہت شکریہ. اور اجازت لینے سے پہلے پروفیسر فیضان حق سے ہم جان لیتے ہیں کہ ارلی ووٹنگ کا جو رواج ہے امریکہ میں یہ کیا ہے اور کتنے دن پہلے شروع ہو جاتا ہے. جی پروفیسر صاحب.
جی اس میں ہمارے جو آئین ہے امریکہ کا وہ تمام سٹیزنز کو رائٹ دیتا ہے ووٹ دینے کا, لیکن وہ ووٹس کی جو ارینجمنٹ ہے اس کی جو طاقت ہے وہ سٹیٹس کے پاس ہے. لیکن یہ کہ اسٹیٹ کسی شہری کو اس کے اس حق سے دستبردار کرنے پہ مجبور نہیں کر سکتی, اور اس لحاظ سے جو ایڈوانس ووٹنگ ہے یا ارلی ووٹنگ ہے اس کا یہ ہے کہ وہ تمام لوگ جو کہ جیسے بہت سے جو آرمی آفیسرز ہیں, ڈپلومیٹس ہیں, دنیا کے مختلف حصوں میں سرو کر رہے ہیں, وہ باہر سے ووٹ کر کے وہ ووٹ ان کی ووٹنگ جلدی شروع ہو جاتی ہے, وہ ووٹنگ ووٹ کر کے بھیج سکتے ہیں. اس کے بعد بعض علاقوں میں جہاں پر مشکل ہے جو کہ رورل ایریاز ہیں وہاں پر وہ ارلی ووٹنگ کر سکتے ہیں یا بائی میل ووٹنگ کر سکتے ہیں. اور ارلی ووٹنگ کا یہ ہے کہ ایک طرح سے جو ٹیوزڈے جس کا ذکر بھی بخاری صاحب نے بھی فرمایا کہ جو ٹیوزڈے ہے پہلا ٹیوزڈے جو ہوتا ہے نومبر کا, اور اگر پہلی کو ٹیوزڈے ہو تو پھر جو دوسرا ٹیوزڈے ہوتا ہے نومبر کا, اس میں وہ ایک دن ہے جہاں پر تمام ووٹنگ ختم کر دی جاتی ہے. وہاں جب تک جتنی ووٹنگ ہو چکی اس کو کاؤنٹ کیا جاتا ہے, جب تک اور اس کے باوجود کہ ووٹنگ ارلی شروع ہو جاتی ہے, اس کے باوجود جب تک ووٹس یا بیلٹس آتے ہیں ان کو کھولا جاتا ہے, جو میل کے ذریعے آئیں یا دوسرے طریقے سے پہنچیں ان کو کھولا جاتا ہے, ان کی گنتی میں ایک دو دن لگ جاتے ہیں. تو ایک دو دن کے اندر اندر تمام الیکشنز جو ہیں ان کے ریزلٹس جو ہیں باہر دے دیے جاتے ہیں کہ یہ ان امیدواروں کے جیتنے کی توقع ہے یا یہ امیدوار جو ہوئے ہیں وہ جیت چکے ہیں. اس میں جو ارلی ووٹنگ آپشن ہے وہ تمام جو ریاستیں ہیں وہ نہیں دیتی, کیونکہ یہ ریاستوں کا حق ہے, لیکن اکثر سے ریاستیں جو ہیں وہ یہ حق دیتی ہیں. اس کی وجہ سے جس دن الیکشن ہونا ہوتا ہے یعنی کہ اس منگل کے دن, वहां पर बहुत ज्यादा लाइनें या रश नहीं होता, हालांकि अभी भी बड़ी लंबी लाइनें लगेंगी। उम्मीद है कि जो बैटल ग्राउंड स्टेट्स हैं जैसे ओहायो है, फ्लोरिडा है, पेंसिल्वेनिया है, यहां पर बहुत लंबी लंबी लाइनें लगेंगी, लेकिन इसके बावजूद बहुत से लोग वोट दे चुके हैं। और वक्त निकालने का ये है कि बड़ा आसान तरीका है, सुबह 7 बजे से शुरू होते हैं वोट डलने, रात 9 बजे तक खुले होते हैं, तो लोग बीच में अपना 1 घंटे की ब्रेक लेके लंच ब्रेक में चले जाते हैं, सुबह काम पर जाने से पहले चले जाते हैं या शाम को चले जाते हैं, तो लोग जितनी जल्दी हो सके ये काम निपटा के आ जाते हैं। ऐसे ही जैसे कि कोई ब्रेक बंदा रोज ले लेता है, तो वोटिंग जो है उसका बड़ी रिस्पॉन्सिबिलिटी तो महसूस की जाती है, लेकिन उसके इर्द गिर्द बहुत ज्यादा हल्ला गुल्ला जो है उससे इज्तनाब बढ़ता जाता है।
सही, अब बहुत बहुत शुक्रिया। मैं शुक्रिया अदा करूंगी डॉक्टर जाहिद बुखारी का, सेंटर फॉर इस्लाम एंड पब्लिक पॉलिसी के डायरेक्टर हैं वाशिंगटन में, और फैजान हक जो बफलो यूनिवर्सिटी में इस्लामिक कल्चरल हिस्ट्री US एंड मुस्लिम वर्ल्ड के प्रोफेसर हैं। आप दोनों मेहमानों का बेहद शुक्रिया। आपसे इंशाल्लाह इलेक्शन के दिनों में भी, यानी मंगल और बुध को भी आपसे बात होती रहेगी, फिर हम अपने सुनने वालों को आपकी बेहतरीन मालूमात पहुंचाएंगे। आपका बेहद शुक्रिया। और अपने सुनने वालों को हम बताएं कि आपने फेसबुक पर भी हमें बहुत से पैगाम लिखकर भेजे, लेकिन आपके ख़त इस दफ़ा नहीं पहुंचे हैं, और हम जाकिर खान शिनवारी से भी कहेंगे कि जनाब आपके सारे ख़त जो हमारे पास थे ख़त्म हो चुके हैं, तो स्टॉक नहीं रहा, तो मालूम नहीं डाक कहीं दूर रुकी हुई है। चलिए हम इंतज़ार कर लेते हैं, तो लेकिन आप देख लीजिए, हमें याद रहता है आप प्रोग्राम में शामिल ज़रूर हैं। तो बेहद शुक्रिया आपका कि आपने इतने बहुत से ख़त भेजे थे जो पिछले कई हफ्तों में हमने प्रोग्राम में शामिल किए। ख़तों का जिक्र आया है तो एक ख़त हमारे पास सकोड़ा से है, और इन्होंने लिखने वाले हैं ये अंजुम तारिक, और इनकी कोई रिसर्च है और ये कहते हैं कि इस रिसर्च से वॉइस ऑफ अमेरिका फ़ायदा उठा सकता है, जो कि इन्होंने काबरीन से कुछ सीखा और कलाम इकबाल और मसनवी जिस हद तक उलमा से सीखी है उसे कहते हैं नशर करके किताबी सूरत देना चाहता हूँ। तो ये नशर तो आप अपने यहाँ कर सकते हैं ना, पाकिस्तान में नशर कीजिए और उसके बाद या लिखिए और किताबी सूरत बनाइए इसकी, तो वॉइस ऑफ अमेरिका से तो ये मुमकिन नहीं है। मेरा ख्याल है कि आप अपने यहाँ अपने मुल्क में इसकी कोशिश कर सकते हैं, लेकिन आपने ख़त लिखा, इसके लिए आपका बेहद शुक्रिया। और शुक्रिया हम अदा करेंगे नदीम इसहाक का भी, इन्होंने रावला कोट से पाकिस्तान के ज़ेर इंतज़ाम कश्मीर से ख़त लिखा, और इन्होंने कहा कि यहाँ कहते हैं कि आपके पास तो मसाइल के अंबार होंगे, आप वक्तन फवक्तन अवामी आरा रिपोर्टें और दीगर ज़राए से जो आप तक पहुँचते हैं उन्हें आप नशर भी करते हैं, किसी भी इलाके रियासत या मुल्क में आबाद अवामन्नास के बारे में आप तक मसाइल पहुँचते होंगे, इन ममालिक के हुक्मरान और इदारा जात इस बात के पाबंद हैं कि वो ना सिर्फ इन मसाइल की तरफ तवज्जो दें बल्कि हल करें। तो कहते हैं कि पाकिस्तान के ज़ेर इंतज़ाम कश्मीर के हालात कुछ अच्छे नहीं हैं, वहाँ लोग बेहद मसाइल का शिकार हैं, और हमसे क्या चाहते हैं ये तो हमें नहीं मालूम हो सका, क्योंकि जो आपके मकामी मसाइल हैं उनके बारे में मकामी हुकूमत की तवज्जो दिलाना ज़रूरी है। हमने आपका ख़त प्रोग्राम में शामिल कर लिया है क्योंकि इसमें बहुत कुछ आपने लिखा, और चूंकि आपके ख्यालात हैं इसलिए ज़रूरी नहीं कि सब इससे इत्तेफाक करें, मगर बहरहाल अगर आपको कोई मुश्किल है, कोई मसाइल दरपेश हैं, तो आप अपनी हुकूमत को कह सकते हैं, अपने जो आपने नुमाइंदे मुंतखब किए हैं जिन्होंने आपका वोट लिया है वो यकीनन ज़िम्मेदार हैं आपकी मुश्किलात के हल के, तो उन तक भी आप रुजू कर सकते हैं उनसे भी, और उन तक पहुंचाइए ये सारी बातें, क्योंकि वो आपका वोट लेकर गाफिल नहीं हो सकते, उन पर फ़र्ज़ है कि वो आपकी मदद करें, और जिस इलाके से उन्होंने वोट लिए और जिस इलाके की वो नुमाइंदगी कर रहे हैं उसके मसाइल को हल करने की भी कोशिश करें। तो नदीम इसहाक साहब आपका बहुत बहुत शुक्रिया। अब आपके फेसबुक के वो मैसेजेस जो मौजू के बारे में आपने लिखे, आकिफ यट्टू कहते हैं कि मुसलमान अमेरिका के सदारती इंतखाब में अहम किरदार रखते हैं और वो वोट भी देंगे क्योंकि इन इंतखाबात का उनकी ज़ाती मजहबी और उनके सकाफ़ती हालात पर असर पड़ता है। वो कहते हैं कि अमरीकी मुसलमान तालीम याफ्ता हैं और उसी उम्मीदवार को वोट देंगे जो उनका खैर ख्वाह हो। मोहम्मद बिलाल अहमदपुर सयाल से इन्होंने जो सवालात भेजे थे हमारे माहरीन ने बड़ी तफसील से उनका जवाब दिया। सलमान अंसारी ने सबको सिर्फ सलाम कहा। अख्तर जमान दरपाखेल ये कहते हैं, इन्होंने भी रेडियो की पूरी टीम को, गुलरुख को, सबको सलाम कहा और कहा कि हम पॉलिटिक्स तो अच्छी तरह नहीं जानते लेकिन اتنا ضرور کہیں گے کہ امریکہ میں مسلمانوں کے ووٹ بہت اہمیت کے حامل ہیں. جب مسلمانوں کے بھاری ووٹ کی اکثریت سے کوئی صدر اقتدار میں آ جائے گا تو مسلمانوں کے خلاف امریکہ میں جو نفرت پائی جاتی ہے وہ ہمدردی میں بدل جائے گی. میئر عبدالستار سلفی کہتے ہیں, میرے خیال میں ہر ملک کی طرح امریکہ میں انتخابات بھی ایک عام آدمی کی زندگی پر اثر انداز ہوتے ہیں. انہوں نے پوچھا ہے کہ کیا وہاں بھی ہر گلی ہر محلے کی دیوار وال چاکنگ سے متاثر ہوتی ہے؟ تو جی نہیں, ایسا نہیں ہوتا. امیدواروں کو صرف اپنے بینرز لگانے کی اجازت ہوتی ہے, وہ بھی ریلیز میں, اور یا باہر سڑک کے کنارے یا گراسی فیلڈ جو ہوتے ہیں, گراس جو گھاس کے میدان ہوتے ہیں, ان میں وہ اپنے سائنز لگاتے ہیں کمیونٹیز میں, تو وہ بھی زمین پر لگائے جاتے ہیں, دیواروں پر لگانے کی اجازت نہیں ہوتی. اور اس کے علاوہ ہمیں ناصر عزیز نے لکھا کہ جو بھی جیتا یہ امریکہ کی جیت ہوگی. محمد ندیم کہتے ہیں ہم آپ کا پروگرام سننے کی پوری کوشش کرتے ہیں, تو اب آج سنا یا نہیں؟ ذاکر خان کہتے ہیں کہ اب کیا ہوگا, مقابلہ تو ایف بی آئی نے برابر کر دیا, کیا ہیلری جیت سکتی ہیں؟ تو ہمارے ماہرین نے آپ کو بتانے کی کوشش کی کہ بہت سارے حالات و واقعات گو کے اس کیمپین میں موجود رہے, لیکن اس کے باوجود بھی سٹرگل کر رہے ہیں دونوں امیدوار, اور کسی کی بھی جیت ہو سکتی ہے. محمد ارشد قریشی نے لکھا ہے, مسٹر ٹرمپ کے مسلمانوں اور بالخصوص پاکستانی مسلمانوں کے حوالے سے کافی متنازع بیانات ہیں. اس تناظر میں شاید مسلمان مسٹر ٹرمپ کو ووٹ دینے میں احتیاط کریں. یہ ہماری بدقسمتی ہے کہ دنیا میں زیادہ تر دہشت گردی میں ملوث مسلمان ہی بتائے جاتے ہیں, لیکن یہ بھی حقیقت ہے کہ مسلمان خود بھی بدترین دہشت گردی کا شکار ہیں. جس طرح مسلمانوں کے بارے میں مسٹر ٹرمپ کا موقف ان کا ذاتی ہے نہ کہ تمام امریکنز کا, اسی طرح تمام مسلمان دہشت گرد نہیں. انہوں نے کہا ہے کہ ہمارے نبی نے تو وضو کرتے ہوئے بیجا پانی بہانے سے بھی منع کیا ہے, تو مسلمان کسی کا خون کیسے بہا سکتا ہے؟ ٹھیک جی, یہ ان کے خیالات تھے اور اچھا بتایا انہوں نے, اور دنیا جانتی ہے یہ سب. لیکن پھر وہی کہ جیسے کہ انہوں نے خود کہا کہ دہشت گردی کا شکار بھی مسلمان اور بعض اوقات دہشت گردی کرنے والے بھی مسلمان, تو شک پیدا ہوتا ہے. محمد عظیم کہتے ہیں کہ ہلری کلنٹن جیت جائیں گی, ٹرمپ کے دعوے کھوکھلے ہیں, مگر ساتھ ہی کہتے ہیں کہ ہلری اوباما سے مختلف نہیں ہوں گی. سانگر سندھ سے ساگر دین محمد بلوچ ہمیشہ ہمارے پروگرام میں شریک رہتے ہیں. اس کے علاوہ نواب شاہ سے عاشق خاص خیلی, حاجی اللہ بچائے خاص خیلی, آصف علی خاص خیلی, عبداللہ متوا, یہ بھی پروگرام دلچسپی سے سنتے ہیں مگر لکھتے کچھ نہیں ہیں. ذوالقرنین کیانی ددیال پاکستان کے زیر انتظام کشمیر سے کہتے ہیں, ووٹ ضمیر کی آواز ہوتی ہے, اسے دیا جائے جو ملک و قوم کی صحیح معنوں میں ترجمانی کرے. چودھری طارق ندیم چیچا وطنی سے کہتے ہیں کہ مسلمان اچھا ہوگا کہ بہت احتیاط سے ووٹ دیں, جس کو دینا ہو اچھی طرح سوچ بچار کے بعد ووٹ دیں, کیونکہ ہم مسلمانوں کو باراک اوباما پر بھی بہت امیدیں تھیں کہ یہ مسلمانوں کے حقوق کی بات کریں گے, لیکن ان کا جھکاؤ بھی پہلے صدور کی طرح غیر مسلموں کی طرف تھا. اسی طرح ٹرمپ کی بھی سوچ انتہا پسندانہ لگتی ہے, اور ہلری کی سوچ میں کچھ تضاد لگتا ہے, لیکن جو بھی ہے تو یہ مسلمانوں کے سخت خلاف, حالانکہ سب مسلمان دہشت گرد نہیں, اسلام جیسا پیسفل مذہب دنیا میں نہیں. ٹھیک جی. اور غلام محمد مری گوڑ دین محمد مری سے نواب شاہ سے کہتے ہیں کہ جس طرح پہلے امریکی صدر جارج بش اور اس وقت باراک اوباما نے مسلمانوں کی نسل کشی کی ہے, بڑا سخت لفظ آپ نے استعمال کیا, اور یہ کہتے ہیں کہ ان صدارتی امیدواروں کو چاہیے کہ ان مظالم کے خلاف قانون منظور کریں. عبد الوحید بن احمد ڈیرہ غازی خان موضع درخواست جمال خان سے کہتے ہیں کہ ہلری کلنٹن ہمارے لیے ٹھیک ہے, اور بھکر سے ضیاء الرحمان کھوکر, سیف اللہ کھوکر, عاشق علی کھوکر اور ثناء اللہ کھوکر کہتے ہیں کہ ووٹ کی اہمیت ہمیں ضرور جاننی چاہیے, اور جسے دیا جائے اس کے بارے میں پوری معلومات ہونی چاہیے. اس کے ساتھ ہی مدثرہ منظر کو اجازت دیجیے. آپ کی پروڈیوسر گلرخ اور انجینئر گریگ برنز بھی آپ سے اجازت چاہتے ہیں. خدا حافظ.
دل سے مجبور سب دل والے ہیں, دلوانے کے ڈھنگ, دلوانے کے ڈھنگ نرالے ہیں, دلوانے کے ڈھنگ.
اس پروگرام میں جو نقطہائے نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
کبھی اکھیاں ملانے پہ آتا ہے دل, دل کبھی اپنا ملانے پہ آتا ہے دل کبھی اپنا بچانے پہ آتا ہے دل کبھی اکھیاں جنہیں ہم سے مطلب نہیں ان اکھیوں پہ ہم مت والے ہیں دلوانے